अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश नम्बर 7 सात सदस्यीय मन्त्री परिषद गठन, मुख्य लक्ष्य समृद्धि, प्रदेश 6 आज मन्त्री परिषद विस्तार हुँदै।
नेपालगञ्जको 4 लेन सडकमा कुनै मापदण्ड बिनै डिभाइडर व्यवस्थापन, बाँके राप्ती पारी बाँध निर्माणमा ठेकेदारको लापरवाही।
बर्दियामा मापदण्ड विपरीत हुलाकी सडक निर्माण हुँदै बाँके डुडुवा गाउँपालिकाको पञ्चवर्षीय रणनीतिक योजना तयार गरिने।
र बर्दिया प्रशासनद्वारा सेनाको जग्गा खाली गर्न निर्देशन, बाजुरामा खाद्य संकट, प्रधानमन्त्री कप महिला भलिबलमा आज सेमिफाइनल का खेल हुँदै।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा प्रदेश 7 सात सदस्यीय मन्त्री परिषद गठन भएको छ भने 6 प्रदेशमा आज मन्त्री परिषद विस्तार हुँदैछ र 5 प्रदेशको जनसत्ताका लिखतलाई वैधता दिने पक्षमा सभामुख रहेको सन्दर्भ रहेको छ। प्रदेश नम्बर 7 मुख्यमन्त्री त्रिलोचन भट्टले हिजो प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 6 मन्त्रीले पनि प्रदेश प्रमुख मल्लबाटै शनिबार हिजै पद तथा गोपनीयताको शपथ लिनुभयो। मुख्यमन्त्री भट्ट माओवादीका हुन्। प्रदेश सचिवालय परिसरमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री भट्ट र मन्त्रीले शपथ लिनुभएको हो। मन्त्री परिषद 7 सदस्यीय रहेको छ। एमाले र माओवादीको सहमतिमा 7 मन्त्री परिषद बनाइएको हो। मन्त्री परिषदमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित 3 र एमालेका 4 रहेका छन्। मन्त्री परिषदमा 2 छन्। थारू समुदायबाट 1 छन्। एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाहको नेतृत्वमा सरकारमा सहभागी भएको छ। एमालेबाट सह आन्तरिक मामिला तथा कानुन मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री पठान सिंह बोहरा, भौतिक तथा पूर्वाधार मन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनुभएको छ। यसै गरी माओवादी केन्द्रका झपट बोहरा आर्थिक मामिला तथा योजना मन्त्री र विनिता चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ। नागरिकमा दिलबहादुर छत्यालले खबर लेख्नु भएको छ।
यस्तै प्रदेश नम्बर 6 मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज मन्त्री परिषद विस्तार गर्ने हुनुभएको छ। प्रमुख सत्ता साझेदार दल एमाले मन्त्रीको टुङ्गो लगाउन नसक्दा शुक्रबार मुख्यमन्त्रीसँगै मन्त्री परिषदको शपथ ग्रहण हुन नसकेको हो। प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिएपछि बाँकी मन्त्रालय बाँडफाँडमा पनि सहमति जुटिसकेको छ। यहाँ मुख्यमन्त्रीसहित 7 मन्त्री परिषद गठन गर्ने तयारी छ। तीमध्ये एमाले 4 र माओवादी केन्द्रले 2 मन्त्रालय पाउनेछन्। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
प्रदेश नम्बर 5 सभामुख पूर्ण घरतीलाई प्रदेश सभा नेतृत्वकर्ताले हिसाबले विधि र कानून निर्माणका लागि महत्त्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ। विशेष गरी तत्कालीन जनसत्ताका लिखतले निम्त्याएका विवाद समाधान उहाँका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ। कारण तत्कालीन जनसत्ताका हिरो प्रमुख उहाँ नै हुनुहुन्छ। आफ्नो नेतृत्वको तत्कालीन जनसत्ताले रजिस्ट्रेसन पास गरिदिएका जग्गा सम्बन्धी विवाद अब प्रदेश सभा नेतृत्वकर्ताका रूपमा कसरी सल्ट्याउने भन्ने चुनौती उहाँकै कानमा आएको छ। प्रदेश सभा सदस्य निर्वाचित भइसकेपछि उहाँ स्वयं जनसत्ताले जग्गा सम्बन्धी गरेका लिखत पासलाई प्रदेश सभाबाट कानून निर्माण गरेर वैधता दिलाउने बताउनु भएको थियो। आजको नागरिकमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। यता पाँच नम्बर प्रदेशको उपसभामुख पदका लागि दुई महिलाको उम्मेदवारी परेको छ। प्रदेशसभा सचिवालयका अनुसार एमालेकी कृष्ण थारू र कङ्ग्रेसकी रिना बिका खनालले हिजो उम्मेदवारी दर्ता गराउनु भएको हो। प्रदेशसभा सचिवालयले हिजो बिहान 10 बजेदेखि 2 बजेसम्म उपसभामुखको उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। कृष्णले एमाले माओवादी गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो। कङ्ग्रेसले एकल रूपमा रिनाको उम्मेदवारी दर्ता गराएको हो। प्रदेशसभाको 87 सिटमध्ये एमालेको 41, माओवादी केन्द्रको 20, कङ्ग्रेसको 19, सङ्घीय समाजवादी फोरमको 5, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको 1-1 सिट रहेको छ। नागरिकमा खबर छ।
नेपालगञ्जको 4 लेन सडकमा कुनै मापदण्ड र आधार बिनै डिभाइडर व्यवस्थापन गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयबाट गत माघ 2 सातादेखि सडकका छेउमा राखिएका डिभाइडरलाई उठाएर ग्रिन बेल्ट तथा क्रसिङमा लगेर राखेको थियो। बढ्दो दुर्घटनालाई कम गर्ने उद्देश्यले गरिएको डिभाइडर व्यवस्थापनको काम कुनै मापदण्ड प्रयोग नगरी राखिँदा दुर्घटनाको अर्को समस्या निम्तिने खतरा बढेको छ। ट्राफिक प्रहरीको सल्लाह अनुसार उपमहानगरपालिकाले मनपरी रूपमा सडकको क्रसिङमा डिभाइडर कतै राख्ने र कतै छाड्ने गरेको पाइएको हो। उपमहानगरपालिकाले राजादेखि गणेशमान चोक क्षेत्रमा कतै छोटो दूरीमै क्रसिङ खुला गरिएको छ भने कतै लामो दूरीमा थुनिएको छ। सर्वसाधारण र सवारी साधनले बाटो काट्ने कतिपय ठाउँमा डिभाइडर राखेर थुनिएको छ। त्यस्ता ठाउँबाट पैदल यात्रु र साइकल यात्रुले डिभाइडर नागरे बाटो काट्ने गरेका छन्। जथाभावी बाटो काट्दा सडकमा दुर्घटना निम्तिने गरेको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
भूमिहीनका नाममा सेनाको जमिन अतिक्रमण गरेकालाई छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। बर्दियाको सदरमुकाम गुलरियाको तुलापुरस्थित सेनाको जमिन अतिक्रमण गरी बसिरहेका 34 परिवारलाई तत्काल ठाउँ छाड्न निर्देशन दिएको हो। सेना मुख्यालयले पनि फागुन 29 भित्र उक्त जग्गामा ब्यारेक निर्माण गरी सर्न यहाँ स्थित भैरव प्रसाद गुल्मलाई निर्देशन दिएको छ। सेनाका एक अधिकारीका अनुसार जसरी भए पनि त्यस ठाउँमा जानुपर्ने निर्देशन आएकाले यसका लागि राजनीतिक दल, नागरिक अगुवा, नगरपालिका र स्थानीय प्रशासनलाई सहयोगका लागि आग्रह गरिएको छ। सेनाका लागि सरकारले 2060मा त्यहाँको जग्गा धनी पूर्जा समेत वितरण गरेको थियो। 15 बिघा 4 कट्ठा 19 दूर जग्गा नापी गरी छुट्याइएको छ। 15 वर्षसम्म प्रयोग गरेको जिल्ला सिँचाई कार्यालय छाड्ने तयारीमा सेना छ, तर अतिक्रमण हटाउने काममा ढिलासुस्ती भएको सेना स्रोतको दावी छ। कान्तिपुरमा कमल पन्थीले खबर लेख्नु भएको छ।
ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण यहाँ निर्माणाधीन हुलाकी सडकमा यात्रा कष्टप्रद बनेको छ। 79 करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हुलाकी सडकको 57 किलोमिटर खण्डमा उपयुक्त डाइभर्सन नभएकाले यातायात सञ्चालनमा समस्या भएको छ। डाइभर्सनको अनुपयुक्त संरचनाकै कारण सवारी साधनलाई यो सडकमा जोखिमपूर्ण ढङ्गले गुड्नु परेको छ। सडकमा रहेका खाल्डाखुल्डी र माटोको अधिक प्रयोगले गाडी चिप्लने र फस्ने समस्याको सर्वसाधारण हैरान छन्। कालो पत्रे भत्काएर बनाउन सुरु गरेको हुलाकी सडक पानी परेका बेला हिलाम्मे र नपर्दा धुलाम्मे हुने गरेको छ। लाग्दा दैनिक यात्रा गर्नेलाई धुलोले शास्ति दिने गर्छ। लगातार 2 दिनसम्म परेको पानीका कारण हुलाकी सडकमा पैदल यात्रुलाई पनि दिगदारी हुने गरेको छ। यो सडक आसपासमा बासिन्दा दुर्घटनाको जोखिम मोलेरै घर बाहिर निस्कन्छन्। आजको नागरिक दैनिकमा निर्मल घिमिरेले खबर लेख्नु भएको छ।
बाँकी राप्तीपारी डुबान नियन्त्रणका लागि निर्माण भइरहेको जनताको तटबन्धबाट गाउँमा डुबानको जोखिम बढेको भन्दै वडा अध्यक्ष लगायत स्थानीयहरूले काम रोकेका छन्। राप्तीपारी नरैनापुर गाउँपालिका वडा नम्बर 6 गङ्गापुर क्षेत्रमा निर्माण भइरहेको बाँध सोनवर्षा गाउँ अगाडि फितलो काम गरी झारो टार्ने काम भएको आरोप लगाउँदै स्थानीय वडा अध्यक्ष वीरेन्द्रपाल सिंह र वडा नम्बर 5 मटैयाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्याको टोलीले काम रोकेको हो। सोनवर्षा गाउँ अगाडि बाँध निर्माण नै नगरी बढाएको विषयमा जोखिम उत्पन्न भएको हो। उहाँले भन्नुभयो, बाँध बीचमा छाडेर निर्माण भएकाले गाउँमा थप डुबानको जोखिम उत्पन्न भएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँके बर्दियाको मैना पोखरमा गोली काण्ड भएको 1.5 वर्ष बित्दा पनि राष्ट्रिय मानवाधिकार आयोग मौन बसेको छ। आयोगले अनुसन्धान नगर्दा घटनामा संलग्नको पहिचान खुल्न सकेको छैन। अनुसन्धान गर्न आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले जिम्मा पाएको छ। सीमाङ्कनलाई लिएर 2072 भदौ 18 गते मैना पोखरमा थरुहट आन्दोलनकारीले नेपालगञ्ज गुलरिया सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए। त्यस क्रममा गोली चल्दा प्रहरी हवलदार देवबहादुर पाण्डेको मृत्यु भएको थियो। प्रहरीले केही आन्दोलनकारीलाई पक्राउ गरी 2 दिनपछि मुद्दा नचलाई रिहा गरेका थिए। आजको कान्तिपुरमा खबर प्रकाशित छ, ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
नेपालगञ्जमा जारी पाँचौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमी फाइनल खेल आज हुँदैछ। आज हुने फाइनलमा आफू नौ स्थानमा बनाउन सफल सेमी फाइनलमा एपिएफ र पुलिस तथा शिवम न्यू डायमन्ड र पहुना टिम इफाटले प्रतिस्पर्धा गर्दैछन्। हिजो भएको अन्तिम लिग खेलमा एपिएफले न्यू इन्द्रेडी बागेश्वरी युथ क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान जमाएको हो दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा नयाँ सरकारको प्राथमिकता र अबको कार्यदिशा।
त्यो प्राथमिकतामा राजनीतिक स्थिरता हुनु पर्यो होइन, त्यसपछि गएर समृद्धि र विकासको जुन नारा छ त्यो समृद्धि र विकासलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर यिनीहरू अगाडि बढ्नु पर्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNSE, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
एमाले अध्यक्ष केपी ओलीको सत्तारोहणपछि मुलुकको राजनीतिमा नयाँ अध्याय थपिएको छ। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री हुनुभएका ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन। दुई पार्टी एकता, सरकारको विकास प्राथमिकता कसरी अगाडि बढ्छ, प्रतिपक्षी नेपाली कङ्ग्रेसको भूमिका कस्तो हुनुपर्छ, कुरा गर्दै राजनीतिक विश्लेषक अधिवक्ता प्रह्लाद बहादुर कार्की।
सरकारको प्राथमिकता भनेको राजनीतिक स्थायित्व नै हो, सरकारको स्थायित्व नै हो। नेपाली जनताले चाहिँ वाम गठबन्धनलाई जुन यो बहुमत दिएका छन् त्यो राजनीतिक स्थायित्वको लागि र सरकारको स्थायित्वको लागि नै दिएका हुन्। त्यस कारणले जनताको मनोभावनालाई कदर गर्दै यो सरकारले चाहिँ पहिलो प्राथमिकता चाहिँ त्यसैमा चाहिँ गर्नुपर्छ।
त्यो प्राथमिकता के हुन सक्छ?
त्यो प्राथमिकतामा राजनीतिक स्थिरता हुनु पर्यो होइन, त्यसपछि गएर समृद्धि र विकासको जुन नारा छ त्यो समृद्धि र विकासलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर यिनीहरू अगाडि बढ्नु पर्यो। अब फेरि सत्ताकै लुसाचुडीमा नलागेर अब देश र जनताको हितमा योजनाहरू ल्याउनु पर्यो, छिमेकी राष्ट्रहरूसँग सौहार्दपूर्ण वातावरणमा चाहिँ अगाडि बढ्नु गर्नु पर्यो त्यो सम्बन्धहरू, र देश र जनतालाई चाहिँ सर्वोपरि राखेर चाहिँ कामहरू अगाडि बढाउनु पर्यो। विशेष गरेर समृद्धि र विकास नै हो महत्त्वपूर्ण कुरा। के छ भन्दाखेरि तपाईँको नेपाल, हामीले पहिले पनि कृषि प्रधान देश भनेर भनेका छौँ, तर अहिले कृषिबाट मानिसहरू पलायन हुन गइराखेका छन्। खाद्यान्न हामीले आयात गर्नुपर्ने अवस्था छ, हाम्रो जग्गा जमिन चाहिँ बाँझो भइराखेको छ। त्यस कारणले यी कुराहरूलाई प्राथमिकता क्रममा राखेर सरकार अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ।
निर्वाचनको बेलामा काङ्ग्रेसले वामपन्थीको सरकार आयो भने मुलुकमा अनिष्ट हुन्छ भन्ने खालको चाहिँ नि कुरा जनता सामु राखेको थियो। अब अहिले दुई तिहाई नपुगको संख्यामा एमाले र माओवादी केन्द्रको सरकार, वाम गठबन्धनको सरकार, माओवादी केन्द्र सरकारमा तत्कालको लागि गएको छैन। के नेपालमा अब लोकतन्त्रमाथि कुनै खतरा हुने सम्भावना भएको ठान्नुहुन्छ तपाईँ?
होइन होइन, लोकतन्त्रमाथि खतरा भएको भन्ने कुराको म कुनै त्यो मान्दै मान्दिनँ। अहिले पनि जुन वामले आफूलाई वाम भनिरहेका छन् नि, यी वास्तविक वाम हुँदैनन्। यिनले पनि लोकतन्त्रलाई नै आत्मसात गरेर, लोकतन्त्र र प्रजातन्त्रलाई नै आत्मसात गरेर यिनीहरू जनताका सामनेमा भोट माग्न गएका हुन्। यिनीहरूले आफूलाई वाम भने पनि यिनीहरूको वामको कुनै सिद्धान्त पनि छैन र सैद्धान्तिक धरातल पनि यिनको केही देखिँदैन। त्यस कारणले लोकतन्त्र नै खतरामा छ भनेर म मान्ने पक्षमा चाहिँ छैन।
माओवादी सरकारमा सहभागी नहुनुको राजनीतिक परिघटनालाई तपाईँ कसरी लिनुहुन्छ?
यसलाई मैले के हेरिराखेको छु भन्दाखेरि, यिनीहरूको सैद्धान्तिक मतभेद अहिले पनि छ, यिनीहरू सैद्धान्तिक तरिकाले अहिले पनि मिलेका छैनन्। यिनीहरू खालि के भने सरकार बनाउने क्रममा मात्रै अगाडि बढेका छन्। तर अब यिनीहरूको बहुदलीय जनवाद एमाले लिएको सिद्धान्त हो भने, यिनीहरूले नौलो जनवाद लिए यिनीहरूले लिएको सिद्धान्त हो। जनताको यिनीहरूलाई यिनीहरूले प्राथमिकता क्रममा के राखिरहेको छ भने, जुन जनवाद जनयुद्ध भयो त्यो जनयुद्धको परिणाम स्वरूप अहिलेको परिवर्तन हो भन्ने कुरालाई आत्मसात गर्नुपर्छ भन्ने माओवादीको अडान यिनीहरूको होइन। यो त बहुदलीय जनवादको कारणबाट यो आएको हो, त्यो उसबाट आएको होइन भन्ने कुराको यिनीहरूको, यी दुईटाका बिचमा सैद्धान्तिक कुराहरू नमिलेका कारणले गर्दाखेरि अहिले पार्टी एकीकरण पनि भइराखेको छैन र सरकारमा नजानुको कारण पनि त्यही नै।
त्यसो भए माओवादी र एमालेको पार्टी एकताको कुरालाई यसले पछाडि धकेल्ने काम गर्छ भन्नु खोज्नु भएको हो?
एकदमै एकदमै, तपाईँको पार्टी एकता त तपाईँको यो जबसम्म सैद्धान्तिक कुराहरू मिल्दैन तबसम्म पार्टी एकता हुन सक्दैन। यिनीहरूले सत्ताको बाँडफाँड चाहिँ गरिराखेको अवस्था छ। अब मैले सुने अनुसार यिनीहरू दुइटै चाहिँ प्रचण्ड र केपी ओली चाहिँ सह अध्यक्ष हुने भन्ने किसिमको कुरो आएको छ, त्यसमा यिनीहरू मिलिराखेका छन्। तर मूल कुरो एजेन्डा भनेको नै, अहिलेको मिलाम भनेको नै सैद्धान्तिक नै हो। सैद्धान्तिक मिलान नभएसम्म हुन सक्दैन भन्ने कुरालाई अडान माओवादीले राखिराखेको छ र त्यसमा एमाले सहमत नभएकै कारणले गर्दाखेरि अहिले सरकारमा चाहिँ माओवादी नभए।
पार्टी एकता भयो भने घाटा नाफा कसलाई बढी कसलाई कम हुन्छ?
पार्टी एकता भयो भने त अब लार्ज स्केलको हिसाबले भन्ने हो भने त अहिले त अब एमाले धेरै ठुलो पार्टी भएको छ माओवादी भन्दा, त्यस कारणले घाटा त माओवादी भन्दा एमाले नै हुने हो। किनभने बार्गेनिङ पावर अहिले फेरि के देखियो भन्दा बार्गेनिङ पावर माओवादीको पल्टामा रह्यो। तर अब उसले चाहिँ अब यदि सत्तालाई निरन्तरता दिने हो र अगाडि बढ्ने हो भने हरेक कुराको बार्गेनिङमा चाहिँ एमाले आउनुपर्ने अवस्थाहरू देखिन्छ।
प्रहलादजी, काङ्ग्रेसले अब कुन बाटो होला जस्तो लाग्छ तपाईँलाई?
होइन, काङ्ग्रेसले त अब यस्तो छ, आत्मआलोचना गर्न जरुरी छ, होइन, कहाँ कहाँ कमी कमजोरी भयो। हामीले पहिलो प्रारम्भमा नै हामीले के छ भन्दाखेरि समाजवादलाई, त्यता प्रजातन्त्र र समाजवादको मूल नाराको साथमा नेपाली काङ्ग्रेसले पहिला सुरु गरेको हो। त्यो समाजवादलाई आत्मसात नै नेपाली काङ्ग्रेसले गर्न सकेन। आर्थिक उदारीकरणको सन्दर्भमा पनि सही तरिकाबाट त्यो सम्बोधन हुन सकेन, जनतालाई विश्वासमा लिन सकेन र यत्रा ठुल्ठुला परिवर्तनहरूको सम्वाहक नेपाली काङ्ग्रेस हुँदाहुँदै पनि नेपाली काङ्ग्रेसले नेपाली जनताका बिचमा त्यो किसिमको कुनै सम्प्रेषण पनि गर्न सकेन र आफूलाई सही तरिकाबाट प्रस्तुत पनि गर्न नसकेको कारणले पनि वास्तवमा नेपाली काङ्ग्रेस पछाडि परेको हो। होइन भने यी जति पनि ठुला ठुला परिवर्तनहरू भयो ती परिवर्तनको त संस्थागत रूपमा चाहिँ सम्भागको रूपमा त नेपाली काङ्ग्रेस नै हो नि। गणतन्त्र ल्याउने पनि नेपाली काङ्ग्रेस नै हो, यो सङ्घीयतालाई चाहिँ स्थापित गर्ने पनि नेपाली काङ्ग्रेस नै हो। अहिलेको दुईटै तिनै तहको निर्वाचनलाई सही तरिकाबाट आफू हारेर पनि सत्ता चाहिँ हस्तान्तरण गर्ने काम पनि नेपाली काङ्ग्रेसले नै गरेको हो। त्यस कारणले यी सबै कुराहरूलाई बुझाउन जरुरी छ जुन बुझाउन सकिएन।
राजनीतिक विश्लेषक अधिवक्ता प्रहलाद बहादुर कार्की र नीरज गौतम। अब अर्को सन्दर्भ, कर्णालीसँग जोडिएका बाजुराको पूर्वोत्तर क्षेत्रमा वर्षेनी खडेरीले अन्न उत्पादन गर्दा त्यहाँका बासिन्दा भोकमरीको मारमा पर्न थालेका छन्। चरम खडेरीका कारण वर्षे र हिउँदे बाली करिब 19,40,00,000 बराबरको खाद्यान्न उत्पादन ह्रास भएको आकलन गरिएको छ। खडेरीले प्रमुख हिउँदे बाली गहुँ करिब 3800 मेट्रिक टन, जौँ 780 मेट्रिक टन र अन्य बाली 227 मेट्रिक टन उत्पादन ह्रास हुने कृषि विकास कार्यालय बाजुराले प्रारम्भिक आकलन गरेको हो। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
प्रदेश सातका सातैवटा मन्त्रालयमा मन्त्री नियुक्त भइसके पनि कर्मचारी नआउँदा काम अघि बढ्न नसकेको हो। प्रदेश प्रमुखको नियुक्ति लगतै केन्द्रले प्रदेश मन्त्रालयमा कर्मचारी तोके पनि उनीहरूले अहिले आउन ढिलाइ गरेका हुन्। यो प्रदेशमा केन्द्रले 250 कर्मचारी तोकेकोमा मन्त्री परिषद गठन र विस्तार भइसक्दा 40 जति मात्र कार्यक्षेत्र पुगे 40 जना जति पनि कार्यक्षेत्रमा पुगेका छैनन्। कान्तिपुरमा खबर छापिएको छ।
नलगाड नगरपालिका आठकी कैसी खत्रीलाई सुत्केरी बेथा लागेपछि गोठमा सारियो। गोबरको गन्ध र फोहोर खेपेर उहाँ सुत्केरी हुनुभयो। म न्यानो कपडा न न्यानो ओछ्यान परालमा नै उहाँले शिशु जन्माउनु भयो। उहाँका श्रीमान रविन खत्री यति बेला कामका लागि भारत जानुभएको छ। उहाँकी सासु विष्णु खत्री 30 वर्ष अघि पहिलो पटक सुत्केरी हुँदा पनि गोठमा नै पुर्याइएको थियो। उहाँ पनि यसरी नै असुरक्षित सुत्केरी हुनुभएको हो। 30 वर्षपछि पनि जाजरकोटमा पहिला जसरी नै असुरक्षित सुत्केरी भइरहेका छन् आजको नयाँ पत्रिकामा हेमन्त केसीले खबर लेख्नु भएको छ।
भारतीय क्षेत्रबाट रोजगारी गरी स्वदेश फिर्ता हुन लागेका नेपाली नागरिकलाई नेपालगञ्ज स्थित केही होटल सञ्चालकले ठगी गर्दै आएको खुलेको छ। केही होटल व्यवसायीले आफ्नो एजेन्ट र रिक्सा चालकबाट सेटिङमा घर फर्किने नेपालीलाई सेटिङ गरी आफ्नो होटेलमा ल्याएर मनोमानी हिसाबले रकम ठगी गर्दै आएको गुनासो बाहिर आएको छ। भारतीय क्षेत्रमा मदिरा महँगो र समय सुविधा अनुसार खरिद गर्न नसक्ने स्थिति रहेको बेला रुपैडिहा प्रहरीले ठूलो परिणाममा नेपाली मदिरा समेत बरामद गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्ज सदरलाइन सडक निर्माण ढिलाइले पारेको समस्या।
अब कहीँ बर्सात हुन्छ कुनै दिनमा त पुरा चाहला चाहला के भन्छ त किचल जे चाहिँ कसैको साडी खराब हुन्छ कसैको प्यान्ट खराब हो जान्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स फोन नम्बर 081-528-011 582-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका। नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको सदरलाइन सडक विस्तार योजना कछुवाको गतिमा अघि बढिरहेको छ। त्यस क्षेत्रका व्यापारी र आम नागरिकले नागरिकलाई हदैसम्मको शास्ति भोग्नु परेको छ। सडक विस्तारका लागि दायाँ बायाँ घर भत्काउने काम अत्यन्तै सुस्त गतिमा अघि बढिरहेकाले खाल्डाखुल्डी र हिलाम्मे सडकमा नागरिकहरू हिँड्न बाध्य छन्। व्यापारीहरू पनि कतै व्यापार बिग्रिने त होइन भन्ने सन्त्रासमा पनि छन्। सडक दुर्दशाले पुर्याएको शास्तिबारे सुनौ आजको नागरिक आवाज।
म शैलेन कुमार बैस। धेरै असर परिरहेको छ। अहिले एडिबी र नगरपालिकाले यसलाई 1 वर्ष भइसक्यो यसलाई तोडेर बनाउँदाखेरि, अहिलेसम्म यसको केही वास्तव छैन। त्रिवेणी मोडदेखि हस्पिटलसम्मको नामै मैले डेलिभरी रोड राखिदिएको थिएँ। यस्तो अवस्था छ यहाँ कि एउटा कतै गर्भवती महिलालाई एउटा कतै टेम्पोमा राख्दाखेरि त्यहाँसम्म पुग्दाखेरि त बाटैमा डेलिभरी हुन्छ भनेर राखिदिएको थियौँ, होइन?
अनिता पौडेल। यात्रुहरूमा त धेरै नै प्रभाव परिरहेको छ। बाटो साँगुरो हुनाले अब गाडी आवत जावत हुँदाखेरि हिँड्नलाई पनि एकछिन अड्डिएर अनि हिँड्नु पर्छ। गर्मीमा धेरै धुलो हुन्छ, हिँड्दै सकिँदैन। अनि बर्खाको टाइममा झन् पानी पानी हुन्छ, हिलोले गर्दाखेरि हिँड्न एकदमै गाह्रो हुन्छ। नेपालगञ्जको सदरलाइन यो रोड भनेको चाहिँ एकदमै मेन रोड जस्तै मानिन्छ। यसलाई चाहिँ एकदम राम्रो बनाउन सक्यो भने यताको चहल पहल जनजीवनलाई चाहिँ धेरै सुविधा हुन्छ।
म हाजी मोहम्मद अनिस। सदरलाइन प्रभाव के हो? बाटो
राम्रो छैन, खराब छ बाटो। अब बाटो त सरकारले बनाउनु पर्यो तुरन्तै। अब कहीँ बर्सात हुन्छ कुनै दिनमा त पुरा चहला चहला के भन्छ त किचड़ जे चाहिँ, कसैको साडी खराब हुन्छ, कसैको प्यान्ट खराब हो जान्छ, कहिले कहिले साइकिल गिरे भने त साइकिलवालाको कपडै पुरा खराब भइजान्छ, धुल्नु पर्यो उसलाई।
पारु रानामगर, अनि यो बाटो चाहिँ अलिक सफा राख्नु पर्यो। बाटो अलि हेर्दा पनि अलिक घृणा लाग्दो देखिएको छ, फोहोरहरू अलि सफा गर्नु पर्यो। सम्बन्धित निकायलाई त अब बाटोतिर पनि हेर्नु पर्यो के कस्तो भइरहेको छ, त्यहाँ बसेर मात्र हुँदैन होइन, र फोहोर ढल निकाय पनि गर्नु राम्ररी गर्नु पर्यो, जताभावी फोहोर भइरह वायु प्रदूषण भइरहेछ होइन।
सोनु गुप्ता हो, जनचेतनाले गर्दा हेर्छ खास हुन्छ, जनचेतना राम्रो भयो भने बाटोघाटो आफै राम्रो भइहाल्छ, तर मान्छेमा जनचेतना नै हुनुपर्छ सबभन्दा बढी राम्रो। सम्बन्धित निकायले बनाउनु भन्दा जनचेतना फैलाउनु नै राम्रो, जनचेतना नै बढाउनु पर्छ त्यसको लागि।
मेरा चाहिँ सिन्धिकी हो, प्रभाव त हाम्रो व्यापारिक हिसाबले त अहिले नोक्सान भइरहेछ, मगर नगरपालिकाले आफ्नो पहल एकदम राम्रो गरिरहेछ, किनीहरूको 3 पत्र आएछ, व्यापारीले आफ्नो स्वेच्छाले सिग्नेचर पनि गरेछ। नगरपालिकाको यो भनाइ छ कि जबसम्म हामीले पुरा भत्काएर फाइनल डिसिजन दिँदैनौँ भने हाम्रो काम अगाडि बढ्दैन।
बाँकेको डुडुवा गाउँपालिकाको पञ्चवर्षीय अध्यावधिक रणनीतिक योजना तयार गरिने भएको छ। गाउँपालिकाको समस्याको पहिचान गरी समग्र विकासका लागि रणनीतिक योजना तयार गर्न लागि हो। गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसङ्ख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बाढी, प्रकोपको अवस्थालाई चित्रण गरी समाधानको योजनासहितको योजना तयार गरिने गाउँपालिकाले जनाएको छ। सोका लागि घरधुरी सर्वेक्षण सम्बन्धी 2 दिने अभिमुखीकरणको हिजो उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरीले गाउँपालिका अन्तर्गत सम्पूर्ण परिवारको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको पहिचान गरी तथ्याङ्क संकलन गरी अनलाइन प्रणालीमा सुरक्षित राखिने बताउनुभयो। उहाँका अनुसार नमुना गाउँपालिका बनाउनका लागि सबैभन्दा पहिले गाउँपालिकाको प्रोफाइलको आवश्यकता रहेकाले तथ्याङ्क संकलन सुरु गरिएको हो। आज सकिने अभिमुखीकरणमा गाउँपालिकाको वडा नम्बर 1-6 गरी 60 तथ्याङ्क संकलनकर्ताको सहभागिता छ।
देश संघीय संरचनामा गइसकेको अवस्थामा बाँकी संघीय संरचनामा अनुमानित र अपमानित र हेपिएको महसुस भएको भन्दै बाँकेवासीले प्रादेशिक राजधानी माकको आन्दोलनलाई चर्काउने रणनीति बनाउने भएका छन्। हिजो बाँकेमा प्रदेश 5 राजधानी माकको आन्दोलनलाई निविकल्प आन्दोलनका रूपमा अगाडि बढाउन कस्ता कस्ता खालका रणनीतिहरू अप्नाउने र आन्दोलनमा सञ्चार माध्यमको प्रभावकारी भूमिका कसरी बनाउन सकिन्छ भन्ने बारेमा बाँकेमा रहेका क्रियाशील पत्रकारहरूसँग अन्तर्क्रिया गरिएको छ। हिजो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको हलमा बाँकेका राजनीतिक दल प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको आन्दोलनको प्रभावकारिता बढाउने बारेमा पत्रकारहरूसँग सुझाव लिएको थियो। मिसन टुडेमा खबर छ।
मध्य पहाडी पुष्पलाल राजमार्गको पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी पुल निर्माण अलपत्र परेको छ। निर्माण थालिएको 5 बितिसक्दा पनि पुलको जग निर्माण कार्य समेत पूरा भएको छैन। पुल निर्माणमा ढिलाइ हुँदा राजमार्गको जाजरकोट खण्ड अधुरै छ। निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी वाइपी कन्स्ट्रक्सन काठमाडौँको ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको सडक डिभिजनको आरोप छ। निर्माण कम्पनीले भने गलत डिजाइन इस्टिमेटका कारण ढिलाइ भएको दावी गरेको छ। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई विद्यालयमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ। अब विद्यार्थीहरूले विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्। विद्यार्थीले मोबाइल ल्याएको वा नल्याएको चेक जाँच विद्यालयको गेटमै गरिने भएको छ। ल्याएको भए अभिभावकलाई बोलाई मोबाइल फोन जिम्मा लगाइने भएको छ। मिसन टुडेमा खबर छापिएको छ। यिनी खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 7 7 मन्त्री परिषद गठन मुख्य लक्ष्य समृद्धि। प्रदेश नम्बर 6 आज मन्त्री परिषद विस्तार हुँदै
नेपालगञ्जको 4 लेन सडकमा मापदण्ड विनय डिभाइडर व्यवस्थापन। बाँके राप्तीपारी बाँध निर्माणमा ठेकेदारको लापरवाही।
बर्दियामा मापदण्ड विपरीत हुलाकी सडक निर्माण हुँदै बाँके डुडुवा गाउँपालिकाको पञ्चवर्षीय रणनीतिक योजना तयार गरिने
र बर्दिया प्रशासनद्वारा सेनाको जग्गा खाली गर्न निर्देशन। बाजुरामा खाद्य सङ्कट। प्रधानमन्त्री कप महिला भलिबलमा आज सेमी फाइनलका खेलहरू हुँदै
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त प्राविधिक सहयोगी देवसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज फागुन 6 गते आइतबार फेब्रुअरी 18 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।